www.urduvoa.com.
This is VOA News coming to you by remote. I'm Gene Randall. Here in the U.S., Black Lives Matter organizers in Kenosha, Wisconsin plan a mass rally and march today as reinforced National Guard units stand by with orders to prevent a resurgence of violent demonstrations in the city earlier in the week. A tense overnight calm prevailed Friday in the downtown area, the hub of tumultuous protests in support of Jacob Blake Jr., the black man shot in the back by a white police officer last weekend. The shooting of Blake in front of three of his children turned the mostly white city of 100,000 people into the latest flashpoint in a summer of nationwide demonstrations against police brutality and racism in the United States. The 29-year-old Blake survived his 7 gunshot wounds, but was left paralyzed from the waist down. Police say he was wanted on suspicion of sexual assault when he was confronted. Mali's West African neighbors are telling the military junta, which seized control of the country this month, that it must transfer power to a civilian-led transitional government without delay, and that new elections should be held within a year. In exchange, the Economic Community of West African States says it will move forward toward lifting sanctions imposed after the coup. The 15-member group has reinforced its hard line because of concerns about prolonged instability in Mali and its potential to undermine the fight against Islamist militants there and in the wider region. Niger's president, Mahamadou Issoufou, said Mali's transitional president and prime minister must be civilians and should be barred from running in new elections. South Korea today is reporting more than 300 new coronavirus infections. It is the 16th consecutive day of triple-digit rises, heightening worries about a shortage of hospital beds. The Korea Centers for Disease Control and Prevention posted 308 new cases, bringing total infections to 19,400, with 321 COVID-19 deaths. South Korea is suffering a setback with infections tied to church attendance and a political rally in Seoul, which drew tens of thousands of people from across the country. This is VOA News. The global pandemic numbers at this hour, close to 24.8 million infections, with just under 838,000 fatalities. The figures come from Johns Hopkins University. Hit the worst is the United States, where the death toll approaches 182,000. From Australia, news that state officials in the state of Victoria say they have seen the lowest increase in new COVID infections in almost 2 months. But authorities warn there'll be no rush to lift social distancing rules. Victoria's capital of Melbourne is 4 weeks into a 6-week hard lockdown that was spurred by a second wave of cases in Australia's second largest city. State authorities report 94 new infections and 18 deaths, which continued this week's steady downward trend. Wuhan, ground zero for COVID-19, and the Chinese city hit hardest by the virus, is set to reopen its schools early next week for the fall semester. The United Arab Emirates today ended its nearly half-century-old boycott of Israel, a crucial part of the Gulf states' deal to normalize relations with the Jewish state. The U.S. brokered agreement was announced this month. The UAE says under the new decree, Israelis and Israeli firms will be allowed to do business in the country while it opens up for trade in Israeli goods. U.S. President Donald Trump travels to the battered states of Louisiana and Texas today to inspect the destruction left by Hurricane Laura this week. The Category 4 storm destroyed homes and businesses, tore down power lines, and made many areas uninhabitable. People in the worst-hit places are being told they will probably be without electricity and water service for weeks. There have been more than a dozen storm-related deaths, half of them traced to carbon monoxide poisoning from the unsafe operation of generators. The resignation of Japanese Prime Minister Shinzo Abe has triggered a leadership race in his Liberal Democratic Party. The winner must be formally elected by Parliament. Abe resigned Friday over health issues. He had a full year remaining in his term and was Japan's longest-serving prime minister. At least 40 dolphins have mysteriously died in an area of Mauritius affected by an oil spill from a Japanese vessel. The badly leaking ship was scuttled this week after running aground off the Indian Ocean coast of Mauritius last month. Environmentalists have demanded an investigation into whether the dolphins were killed as the result of an estimated 1,000 tons of fuel oil lost in the spill. Dead dolphins have been washing up on beaches, and their numbers have been climbing. The Chinese embassy in London today charges that British politicians are twisting facts in order to undermine bilateral ties with Beijing. An embassy spokesman referred to a London Times report that China had raised its diplomatic presence in Britain by nearly a quarter in the past 10 years in a bid to boost its political influence. More news online at voanews.com. There is also a convenient, easy-to-use mobile app. Via remote, I'm Gene Randall, and this is VOA News. We'll be right back.
وائس آف امریکہ اردو ہے۔ آپ سن رہے ہیں خصوصی ریڈیو پروگرام۔ یہ پروگرام آپ کے لیے نشر مقرر کے طور پر پیش کیا جا رہا ہے۔
السلام علیکم۔ وائس آف امریکہ واشنگٹن سے آج کے خصوصی شو کے ساتھ میں ہوں یاسمین جمیل۔ آج ہم بات کر رہے ہیں پاکستان میں کم عمر بچوں میں جو قانون شکنی کی صورتحال ہے اس پر، اور اس بارے میں گفتگو کرنے کے لیے ہمارے ساتھ موجود ہیں ایڈوکیٹ ہائی کورٹ لاہور مقداد مہدی صاحب۔ چائلڈ پروٹیکشن کے ایشوز پر بہت کام کر رہے ہیں، چائلڈ رائٹس کے ایکٹیوسٹ ہیں، اور قومی اور بین الاقوامی بہت سے اداروں کے ساتھ کام کر چکے ہیں اور کر بھی رہے ہیں۔ تو ان سے بات کرتے ہیں اور پوچھتے ہیں کہ اس وقت پاکستان میں کیا صورتحال ہے، کم عمر بچے جو کہ قانون شکنی کرتے ہیں، جن کو ہم قانون شکنی تو کہتے ہیں لیکن ان کو مجرم نہیں کہتے، تو ایسا کیوں ہے؟ السلام علیکم مقداد مہدی صاحب۔
وعلیکم السلام یاسمین،
بہت شکریہ ہمارے پروگرام کے لیے وقت نکالنے کا۔ سب سے پہلے ہمارے سننے والوں کو یہ بتائیے کہ ہم کیوں، جو کون سی عمر کے بچے ہیں جن کو ہم کہتے ہیں کہ وہ مجرم نہیں ہیں بلکہ انہوں نے قانون ضرور توڑا ہے، اور ان کو کیا کہتے ہیں قانونی اصطلاح میں؟
جی بہت شکریہ یاسمین، میں سب سے پہلے آپ کا شکر گزار ہوں، آپ نے مجھے موقع دیا جوونائل جسٹس پہ یا عمروں کے لیے جو نظام انصاف اس پہ بات کرنے کا موقع فراہم کیا۔ جو آپ کا کوئسچن ہے، سب سے پہلے میں بتاتا چلوں کہ پاکستان کے اندر جس کو کہتے ہیں منیمم ایج آف کریمنل ریسپانسبلٹی، یعنی کم از کم عمر کی وہ حد جس کے بعد آپ کے اوپر کسی قسم کی قانونی ذمہ داری عائد کی جاتی ہے یا آپ پر مقدمہ قائم کیا جا سکتا ہے، اس کی عمر 10 سال ہے۔ بیسکلی ہمارا جو پاکستان پینل کوڈ ہے یا تعزیرات پاکستان ہے، اس کا سیکشن 82 کہتا ہے کہ جو 10 سال سے کم عمر بچے ہیں وہ انوسنٹ کنسیڈر ہوں گے، ان کو مانا جائے گا کہ وہ مجرم یا ملزم نہیں ہو سکتے کیونکہ ان کی کم عمری کی وجہ سے۔ پہلے یہ عمر 7 سال تھی، لیکن 2016 میں ایک امینڈمنٹ کے بعد اس کی عمر کو بڑھا کر 10 سال کر دیا گیا، اور اسی طرح سیکشن 83 میں اس سے اگلے سیکشن میں 10 سے 14 سال تک کی عمر کے بچوں کو بھی ریلیف دیا گیا ہے کہ اگر وہ کسی قسم کا قانون سے متصادم ایکٹیویٹی میں یا سرگرمی میں ملوث ہوتے ہیں تو جج جو ہے وہ اس چیز کا تعین کرے کہ آیا اس کو اس ایکٹ کے یا اس سرگرمی کے یا اس عمل کے کانسیکوینسز پتا تھے، کیا اس کو پتا تھا کہ اس وہ جو یہ فیل کرنے جا رہا ہے اس کا نتیجہ کیا ہو سکتا تھا، تو وہ جو مینز ریا ہے یا اس کی نیت جانچنے کا اختیار ہے وہ بھی عدالت کو دیا گیا ہے کہ اس کے بعد فیصلہ کرے 14 سال کی عمر تک کے بچے پر ذمہ داری عائد کرنی ہے یا نہیں کرنی۔ تو یہ سیکشن 82 اور سیکشن 83 جو ان سے تھے وہ امینڈ کیے گئے تھے 2016 میں نو عمروں کو نظام انصاف کی فراہمی میں آسانی پیدا کرنے کے لیے۔ تو یہ 10 سال کم از کم عمر ہے، اور جو میکسیمم جو ہے وہ 14 سال تک کی عمر تک عدالت پرکھ سکتی ہے، دیکھ سکتی ہے کہ اس بچے پر لائبلٹی قائم کرنی ہے یا نہیں کرنی۔
تو کیا کیا وہ بیہیویئر ہیں یا وہ کون کون سی قانون شکنیاں ہیں جن کو جن کے بارے میں کہا جاتا ہے کہ اس بچے نے قانون توڑا ہے، اور ان پر اس کو کیا کوئی سزا ملتی ہے یا کیا اس کے ساتھ پھر قانون ٹریٹ کرتا ہے؟
جی بالکل، ہمارے ہاں بیسکلی سب سے پہلا جو قانون نو عمروں کے لیے آیا تھا یا نوجوان بچوں کے لیے آیا تھا وہ 2000 میں، جس کو ہم کہتے تھے جوونائل جسٹس سسٹم آرڈیننس 2000، 2000 میں ایک قانون متعارف کروایا گیا تھا جو ایک بہت چھوٹا سا ایک قانون تھا۔ اس کے اندر ان نو عمروں کو لیے ایک علیحدہ سے نظام انصاف فراہم کرنے کی کوشش کی گئی تھی جو کہ 2018 تک وہی رائج رہا، اور اس کے ذریعے سے پہلی دفعہ ڈیتھ پینلٹی جو تھی 18 سال تک کی عمر تک کے بچوں کو نہیں دی جا سکتی، ان کو مختلف قسم کی رعایتیں دی گئیں بیل کے اندر، یعنی ان کو ضمانت پر رہا کرنے کے حوالے سے، ان کے سیپریٹ ٹرائل کے حوالے سے، یہ ساری کی ساری ان کو فیسلٹیز فراہم کی گئی تھی۔ لیکن 2018 میں ایک بہت کمپریہنسو لا، یا جس کو کہہ لیں کہ ایک بہت جامع قانون جو ہے وہ متعارف کرایا گیا، تقریباً اس کے 25 دفعات ہیں، اور ان دفعات کے اندر مختلف قسم کا ریلیف بچوں کو دیا گیا۔ تو جو آپ کا سوال ہے اس کے متعلق یہ بات ہے کہ اس قانون کے اندر جرائم کی 3 کیٹیگریز بنائی گئی ہیں۔ پہلے نیچر کا جو یا پہلی قسم کا جو جرائم کی قسم ہے اس کو ہم کہتے ہیں مائنر یا بہت چھوٹے موٹے کرائم، جن کی سزا جو ہے وہ 3 سال تک ہوتی ہے، ان کو ہم مائنر کرائمس کی ڈیفینیشن میں لے کر آتے ہیں۔ پھر دوسری کیٹیگری آ جاتی ہے میجر کرائمس، یعنی بڑے کرائم جرائم، تو ان کی سزا جن کی 7 سال تک ہے ان کو بڑے جرائم کیا کہا گیا ہے، اور اسی طرح جو 7 سال سے اوپر یا قید جن کی ہے یا اس کے ساتھ جرمانہ ہے، ان اس قسم میں جو فال کرتے ہیں ان کو ہینیس یا انتہائی दर्जे के जो जरायम है उनमें कंसिडर किया जाता है। तो ये तीन कैटेगरीज में बच्चों को शुमार किया जाता है और इसमें इसी लिहाज से इनको जमानत भी फराहम की जाती है। यानी अगर कोई बच्चा छोटे मोटे क्राइम्स में या बड़े क्राइम्स में माइनर या मेजर में इन्वॉल्व होता है तो उसको फौरन जमानत पर रहा करने का हुक्म दिया जा सकता है। कोर्ट उसको फौरन बगैर किसी तरद्दुद के जोन से वो जमानत पर रहा कर सकती है। हीनियस के अंदर फिर आगे थोड़ी सी फाइबर के उसमें तकसीम की गई है और उसको देने की कोशिश की गई है कि 16 साल तक की उम्र के बच्चों को तो ये रिलीफ दिया जा सकता है, लेकिन उससे ऊपर के बच्चों को अदालत के सवाबदीद पर छोड़ दिया गया है कि वो अदालत देखे कि इसको जमानत दी जा सकती है या नहीं दी जा सकती। तो ये तीन कैटेगरी के जरायम जो है वो डिफाइन किए गए हैं इस कानून के अंदर।
तो छोटे मोटे जरायम में अब जरा वजाहत कीजिए कि छोटे मोटे जरायम में क्या क्या चीजें शामिल होती हैं और जो हीनियस या शदीद तरीन है उनमें क्या है और जो दरमियानी किस्म के जरायम है वो क्या है।
पाकिस्तान पीनल कोड के अंदर मुख्तलिफ जराइम जो है वो बयान किए गए हैं। ऐसे जराइम जो बहुत छोटे किस्म के हैं, मसलन ये कई बच्चे जो है वो छोटी मोटी चोरी के अंदर इन्वॉल्व हो जाते हैं, काइट फ्लाइंग में इन्वॉल्व हो जाते हैं, ये जो है वन व्हीलिंग का जो जुर्म कर बैठते हैं, या बहुत माइनर किस्म के जो ऑफेंसेस होते हैं उनके अंदर जब वो शामिल होते हैं तो माइनर नेचर के क्राइम्स कहते हैं, जिसके अंदर अदालत को इख्तियार दिया गया कि वो फौरी तौर पर बच्चे को जमानत पर रहा कर दे, उसका ट्रायल और उसकी चीजें जो वो बाद में चलती रहती हैं। इसी तरह मेजर ऑफेंसेस जो जिनकी सजा 7 साल तक है, यानी थोड़ी सी चोरी के बड़े जराइम आ जाते हैं, लड़ाई झगड़े के आ जाते हैं जराइम, समटाइम कोई ऐसा ममनुआ चीज को अपने पास रखने के जराइम आ सकते हैं, तो उनमें जो जो है उनको मेजर ऑफेंसेस में कंसिडर किया जाता है और उनकी जो हद है कैद की उसमें 7 साल है। और फिर इसी तरह हीनियस नेचर के, यानी आप मनुष्यात में इन्वॉल्व हो गए हैं जिसकी मिकदार बहुत ज्यादा है, या आप बच्चे ने किसी कत्ल की किसी एक्टिविटी में इन्वॉल्व हो गए हैं, जना की किसी एक्टिविटी में बच्चे को शामिल किया गया है, तो ऐसे इस किस्म के नेचर के जो ऑफेंसेज है वो मेजर कैटेगरी में आते हैं, या हीनियस ऑफेंसेज जिनको कहते हैं, यानी इंतहाई दर्जे के जो है वो जराइम है। तो उनमें सजा भी ज्यादा होती है, 7 साल से ज्यादा समटाइम्स सजा मौत तक की सजा होती है, लेकिन इस कानून के अंदर किसी भी जुवेनाइल को जिसकी उम्र 18 साल से कम उम्र है जो बच्चा, उसको सजाए मौत नहीं दी जा सकती किसी भी सूरत में।
तो
ये कैटेगरी
ठीक है
जी जी।
तो ये जो बच्चे हैं जो ये जुर्म करते हैं तो आपने कहा उनको फौरी तौर पर, कुछ जो छोटी उम्र के बच्चे उनको तो फौरन रिहा कर दिया जाता है जमानत पर, लेकिन क्या इनको कौन से किस्म के जो जराइम हैं जिन पर बच्चों को जेलों में भी रखा जाता है, और पाकिस्तान में कितनी जेलें हैं इन डेलिक्वेंट्स के लिए, इन बच्चों के लिए, नॉर्मल जो बच्चे हैं जो एंटी सोशल जिनके बिहेवियर्स होते हैं।
असल में अनफॉर्चुनेटली पाकिस्तान के अंदर बहुत ज्यादा काम नहीं हुआ बच्चों के लिए, लेकिन इस कानून के अंदर जो वजाहत की गई है वो ये है कि इसके लिए रिहैबिलिटेशन सेंटर, जुवेनाइल रिहैबिलिटेशन सेंटर जिनको आप करेक्शन सेंटर कह सकते हैं, बेहतरी के लिए जो मरकज बनाए जाएंगे उसमें रखने की बात की गई है। इसमें बेसिकली जेल के अंदर या बच्चों के लिए कोई मखसूस जेलों का तसव्वुर नहीं पेश किया गया। इसी तरह बच्चे जो पुलिस पकड़ेगी उनको भी थाने के अंदर जाकर हवालात में बंद नहीं किया जाएगा, बल्कि उसके लिए स्पेशल ऑब्जर्वेशन होम्स के क्याम की बात की गई है। तो ऐसी, लेकिन अनफॉर्चुनेटली हम देखते हैं कि सिंस लॉन्ग टाइम पंजाब के अंदर 2 जेलें हैं और फैसलाबाद और बहावलपुर के अंदर जो कि जुवेनाइल्स के लिए खसूसी तौर पर बनाई गई हैं, और वो बहुत अरसे से वही पुराने निज़ाम के तहत जो है वो काम कर रही हैं जेल अथॉरिटीज के अंदर, उसमें रिहेबिलिटेशन का उस तरह से निज़ाम मौजूद नहीं है जो आज के जदीद दौर के अंदर मौजूद होना चाहिए। इसी तरह 3 जेलें जो यूथफुल ऑफेंडर इंडस्ट्रियल सेंटर्स हैं कराची के अंदर और सिंध के 2 और शहरों के अंदर, सकर के अंदर और आई थिंक हैदराबाद के अंदर, तो ये तकरीबन 5 कह लें कि इदारे पाकिस्तान के अंदर 2 सूबों में मौजूद हैं जो सूबाई हुकूमतें अपने अपने जो मुतलका महकमे हैं उनके उनके जरिए से चलाती हैं। अदरवाइज हमारे यहाँ एक्सक्लूसिव जो बच्चों के लिए रिहेबिलिटेशन सेंटर्स और अभी तक ऑब्जर्वेशन होम्स का क्या अमल में नहीं आया, कहीं पे भी देखने में नजर नहीं आ रहा, तो ये एक कमी है जिसको दूर करने के लिए फौरी तौर पर गवर्नमेंट को जो है वो काम करना चाहिए।
तो इसका मतलब ये हुआ कि अगर इन इन जगहों के अलावा किसी भी शहर में किसी भी इलाके में कोई बच्चा एंटी सोशल बिहेवियर कर रहा है तो उसको कहीं भी रखा नहीं जा सकता सिवाय इसके कि जो वहां पर जेलें मौजूद हैं बड़ों की, वहीं पर उनको फिर रखते हैं।
जी मोस्टली अभी तक जो सिस्टम चलता आ रहा है उसके अंदर जो बड़ों के लिए बनाई गई जेलें हैं उन्हीं के अंदर मखसूस बैरिक्स के अंदर बच्चों को रखा जाता है। उसमें कोशिश की जाती है कि उन बच्चों को उम्र के लिहाज से जो है वो कैटेगराइज करके तो वहां पर बच्चों को रखा जाए, तो जो कि किसी तौर पे भी चाइल्ड प्रोटेक्शन के हवाले से या चाइल्ड राइट्स के हवाले से किसी तरह भी मौजू नहीं है कि उनको उस तरह से रखा जाए, क्योंकि बच्चे जब भी इस किस्म के माहौल में जाएंगे तो सुधरने के बजाय मजीद वो जुर्माना सरगर्मियों में इन्वॉल्व होने का खतरा होगा, उनका एक्सपोजर बढ़ेगा और वो कारामद शहरी बनने के बजाय मजीद नुकसान का बायस बन सकते हैं।
तो क्या फिर सूरत हाल, आप अगर मैं ये कहूँ कि ये जो कवानीन मौजूद हैं जुवेनाइल डेलिक्वेंसी के या इंसाफ के कानून जो इन बच्चों के लिए है, उस पर अमल दरामद की सूरत हाल फिर क्या कहेंगे, क्या है सूरत हाल इन पर अमल दरामद की?
जी अभी तक तो सूरत हाल कोई बहुत ज्यादा हौसला अफजा नहीं है। अब लेकिन रिसेंटली एक पॉजिटिव चीज ये हुई है कि पूरे पाकिस्तान के अंदर चाइल्ड कोर्ट्स का एक कॉन्सेप्ट जो है वो अदलिया ने मुतारिफ करवाया है। सबसे पहले एक चाइल्ड कोर्ट लाहौर में कायम की गई थी, फिर केपी के अंदर तकरीबन जो है वो चार कोर्ट्स जो सी हैं वो इस वक्त तक इस्टेब्लिश हो चुकी हैं, एक पिशावर के अंदर, मरदान के अंदर, एबटाबाद के अंदर और एक अभी जो फाटा से पाकिस्तान के अंदर इलाहाक हुए हैं जिन शहरों का उन उनके अंदर पांच वहां पर हैं और एक कोयटा में जो है वो चार वहां पे हैं और एक कोयटा और एक कराची में, सात तकरीबन पाकिस्तान के अंदर चाइल्ड कोर्ट्स बनाई गई हैं जो कि एक पॉजिटिव स्टेप है। लेकिन जो जुवेनाइल जस्टिस एक्ट है वो रिक्वायर करता है कि एक्सक्लूसिव या खसूसी तौर पर जुवेनाइल कोर्ट्स का क्याम अमल में लाया जाए जहां पर सिर्फ जुवेनाइल बच्चों के मुकदमात को सुना जाए। अभी तक की जो प्रैक्टिस है वहां पर तमाम अदालतों को जुवेनाइल कोर्ट से क्लियर किया गया है और जो नॉर्मल रूटीन की अदालतें हैं वही बच्चों के केसेस के फैसले कर रही होती हैं। इसके अलावा इसी कानून पर अमल दरामद के लिए जरूरी है कि जुवेनाइल जस्टिस कमेटीज का क्याम डायवर्जन के लिए या मुतबादल निजाम के लिए मुतारफ करवाया जाए। जुवेनाइल जस्टिस कमेटी ये है कि पांच अफराद पर मुश्तमिल एक कमेटी होगी जो जुडिशल मजिस्ट्रेट पर, डिस्ट्रिक्ट पब्लिक प्रोसिक्यूटर के ऊपर, लोकल बार के नुमाइंदे के ऊपर और प्रोबेशन ऑफिसर या सोशल वेलफेयर का जो ऑफिसर होगा उसके ऊपर मुश्तमिल एक कमेटी होगी जो कि बच्चे को एक नॉर्मल जो हमारा जुडिशल सिस्टम है उसमें से गुजारने की बजाय उसका फैसला कोर्ट से बाहर सेटल करने की कोशिश करेगी दोनों पार्टीज को बिठाकर। यही कानून जो है वो ये मैकेनिज्म फराहम करता है लेकिन अभी तक उसमें भी अमल दरामद नहीं हो रहा। मेरा ख्याल चंद शहरों के अलावा अभी पूरे पाकिस्तान में इन जुवेनाइल जस्टिस कमेटियों के क्याम के हवाले से नोटिफिकेशन होना बाकी है, अभी तक उस पर फंक्शनिंग उस तरह से नहीं हो रही। तो इस पर अमल दरामद की सूरत हाल 2018 में आने के बावजूद, इससे पहले 2000 में जुवेनाइल जस्टिस ऑर्डिनेंस जो है वो आया था उसपे भी अमल दरामद की स्पीड बहुत कम थी और अब ये जुवेनाइल जस्टिस एक्ट आया है उस पर भी जो सूरत हाल है वो कोई इतनी तसल्ली बख्श नहीं है कि हम कहें कि उस पर अमल दरामद हो रहा है।
तो पाकिस्तान में जो पॉलिसीज बनती हैं बच्चों के हवाले से भी, उनमें भी आपका कंट्रीब्यूशन रहा है, तो कुछ ऐसी रिकमेंडेशंस जो दी गई हैं जिन पर अभी भी गौर हो रहा है उसका जिक्र कीजिए, मौजूदा हुकूमत अगर कुछ इस सिलसिले में कर रही है तो।
जी मौजूदा हुकूमत देखने में ये आ रहा है कि उनकी कोशिशें इस हवाले से काफी हद तक जारी हैं, अगरचे ना काफी हैं। फॉर एग्जांपल अभी वो जुवेनाइल ओवरऑल जो हमारे प्रिजन रिफॉर्म्स हैं उसके ऊपर वजीर आजम की हदायत पर पूरी मॉनिटरिंग उसका उसको उसको देखा जा रहा है कि किस तरह से बेहतर किया जा सकता है। इसी तरह जुवेनाइल जस्टिस के हवाले से हमारी अदलिया खुद से इनिशिएटिव ले रही है और इन अदालतों का क्याम सुप्रीम जुडिशियल काउंसिल के कहने पर अमल में आ रहा है। अगर इन चीजों पर इसी तरह से अमल होता रहे, फॉर एग्जाम्पल अभी जब हमारा रिसेंटली जैनब अलर्ट बिल पास हुआ जिसके अंदर बच्चों के अगवा होने के बाद उनकी फौरी रिपोर्टिंग के ऊपर काम से मुतल्लिक जो उनसे वो मैकेनिज्म दिया गया है उस पर रूल्स एंड रेगुलेशंस बनने की जरूरत है लेकिन वो थोड़ा सा प्रोसेस स्लो है, उस पर अमल दरामद की जरूरत है। हमारा नेशनल कमीशन फेडरल में जो है वो बनाया गया है, नेशनल कमीशन ऑन द राइट्स ऑफ द चिल्ड्रन एक बहुत अच्छा स्टेप है गवर्नमेंट की तरफ से, वो कॉन्स्टिट्यूट हो चुका है, उसने अब अपना काम करना है। वो रिकमेंडेशंस दे सकता है कहाँ पर किस इलाके में किस एरिया में जो है वो लैकूनाज हैं या कहाँ पर इम्प्रूवमेंट की जरूरत है, तो उसको मजीद फंक्शनल करने के लिए सपोर्ट की जरूरत है जिसको वो प्रोवाइड होनी चाहिए। तो इस किस्म के इनिशिएटिव्स अगरचे हमें देखने में तो आ रहे हैं, लेकिन अभी भी जो बच्चों के मसाइल हैं उसके हवाले से देखा जाए तो बहुत ना काफी हैं, क्योंकि आए दिन हम देखते हैं कि चाइल्ड सेक्सुअल अब्यूज के केसेस आ रहे होते हैं, बच्चों की गिरफ्तारी आ रही होती है, अक्सर रिपोर्ट होता है कि बच्चों को हथकड़ी लगाकर अदालत में पेश किया गया, बच्चों को नामसाज हालात में खाने के अंदर रखा गया, चाइल्ड डोमेस्टिक लेबर के केसेस सामने आ रहे हैं। बच्चों की जो सिचुएशन है ओवरऑल वो इतनी तसली बख्श नहीं है, और जिस किस्म का रिस्पॉन्स आना चाहिए उससे हम बतौरे चाइल्ड राइट एक्टिविस्ट या इसके बच्चों के ग्रुप पर काम करने वाले इदारे उस तरह से मुतमईन नहीं है, उसमें मजीद काम की जरूरत है।
ठीक, तो कुछ बताइए कि पूरी दुनिया में जो ये जो सिस्टम है बच्चों के साथ इंसाफ का काम कर रहा है उसकी क्या सूरत हाल है?
ठीक है, उसमें थोड़ा सा मैं आपको ये बता देता हूँ, अगर उसका जवाब ये है कि जो हमारे यूरोपियन है ममालिक हैं, खूस फ्रांस यूके वगैरह, वहां तो सिस्टम्स बहुत अच्छे हैं, इंक्लूडिंग अमेरिका, वहां पे सिस्टम्स बेहतर हैं। लेकिन हमारा जो ये एशिया है, एशियन कंट्रीज के अंदर या तरक्की पजीर मुल्कों के अंदर या जो उनमें अभी बहुत काम की जरूरत है। जो लेकिन ये जो चाइल्ड कोर्ट्स का कंसेप्ट है साउथ ईस्ट एशिया में पहली दफा हमारी अदलिया ने मुतारिफ करवाया है। अभी तक हमारे एशिया के अंदर साउथ एशिया में अभी तक जौन सा किसी और मुल्क में चाइल्ड कोर्ट्स का कंसेप्ट अभी तक नहीं मुतारिफ हुआ ना। ये थोड़ी सी एक यूनिक चीज हमारी अदलिया ने अभी शुरू की है कि खसूसी अदालतें बच्चों के लिए जो कि जिनमें बच्चे विक्टम है, जिनमें बच्चे विटनेस हैं या बच्चे कंप्लेनेंट हैं, ये तीन कैटेगरी के केसेस जो है वो चाइल्ड कोर्ट के अंदर जा रहे हैं। तो वो 7 कोर्ट हमारे पाकिस्तान में बनी है जो कि साउथ एशिया में और किसी मुल्क में नहीं है।
तो जब बच्चे जराइम करते हैं तो उनको जो वकील फराहम करने की सहूलत पाकिस्तान में दस्तयाब है, कौन उनकी केस लड़ता है और उनको क्या मदद मिल सकती है अदलिया की तरफ से?
जी बिल्कुल, जो जुवेनाइल सिस्टम एक्ट है वो बहुत कैटेगोरिकली कहता है कि विक्टम बच्चे को भी और ऑफेंडर बच्चे को भी, जिसने ऑफेंस किया है उसको भी, दोनों को स्टेट एक्सपेंस के ऊपर कानूनी मुआवजा फार्म की जाएगी, और जो बच्चा गिरफ्तार किया जाएगा उसको 24 आवर्स के अंदर इस मुआवजत की फराहमी के मुतालिक जो है पुलिस आगाह करेगी। फौरी तौर पर प्रोबेशन ऑफिसर को मुतला किया जाएगा और उसके वालदैन या सरपरस्त को या किसी भी उसके बड़े को जो है वो उसके इलम में उसकी गिरफ्तारी लाई जाएगी। तो कानूनी इमदाद जो है वो फ्री है इन जुवेनाइल्स के लिए, बच्चों के लिए भी जो जुवेनाइल कंसिडर होते हैं या इन कॉन्फ्लिक्ट विद लॉ होते हैं या कानून से मुतसादम होते हैं, और उनके लिए भी जो कि बच्चे विक्टम होते हैं किसी भी क्राइम का, उनको उनको भी वो ये कानून कहता है कि उसको रियासत अपने हदसे पर कानूनी मामला फराहम करेगी।
तो आपके मुशाहिदे में क्या है, इस कानून पर भी अमल दरामद उसी तरह हो रहा है जिस तरह के बाकी कानून पर?
स्टेट के अपनी लिमिटेशंस हैं इसमें, फाइनेंशियल चूंकि इम्प्लीकेशंस हैं, बच्चों को जो कानूनी मामला फराहम करने के हवाले से वकीलों के पैनल बनने होते हैं वो नहीं बन पाते, बाहर की तरफ से नॉमिनेशन जानी होती हैं, रियासत की तरफ से बजट एलोकेट करना होता है, वो प्रोसेस चूंकि एक रियासती प्रोसेस है उसमें हमेशा जो है वो मुश्किलात रहती हैं, तो वो मेरा नहीं ख्याल कि उस तरह से बच्चों को कानूनी फ्री मुआवजा मिल पाती है, अगरचे जजेस अपने तौर पर जो है वो वकील की तैनाती कर देते हैं, लेकिन उस किस्म की एक्सपर्ट जो कानूनी मामलत है उनको नहीं मिल पाती, जिसकी वजह से समटाइम उनके केसेस खराब भी होते हैं और उनको फिर ऊपर जाकर नुकसान का सामना करना पड़ता है।
बेहद शुक्रिया सैयद मुख्तार मेहदी साहब, आपने हमारे प्रोग्राम के लिए वक्त निकाला। आप हाई कोर्ट लाहौर में एडवोकेट हैं और चाइल्ड राइट्स एक्टिविस्ट हैं और बहुत से कौमी और बैन अवी इदारों के साथ आप कानूनी एतबार से काम कर चुके हैं। आपने हमारे प्रोग्राम के लिए वक्त निकाला, आपका बेहद शुक्रिया।
VOA उर्दू अब आपके हाथ में, पढ़िए देखिए सुनिए सेव कीजिए फॉलो कीजिए, दूर जाने की जरूरत नहीं। VOA उर्दू की अहम तरीन खबरें और ब्रेकिंग न्यूज की लाइव स्ट्रीमिंग वीडियोस अब आपकी हथेली में हैं। आईफोन के लिए खसूसी तौर पर तैयार की गई उर्दू VOA की खसूसी ऐप डाउनलोड कीजिए जो ऐप स्टोर पर भी दस्तियाब है। VOA उर्दू अब आपके हाथ में।
وائس آف امریکہ واشنگٹن سے میں ہوں یاسمین جمیل، آج کے خصوصی شو کے ساتھ اس وقت ہمارے ساتھ ٹیلی فون پر موجود ہیں لاہور سے ایک کلینیکل سائیکالوجسٹ فاطمہ جعفر، جو جوینائل ڈیلیکوینسی پر بہت کام کر چکی ہیں، یعنی کم عمر کے جو بچے ہیں ان کے حوالے سے، اور یہ بچوں کے حقوق کی ایک علمبردار ہے، ایکٹیوسٹ ہیں. تو ان سے بات کرتے ہیں اور پوچھتے ہیں کہ پاکستان میں اس وقت کم عمر مجرم بچوں کی کیا صورتحال ہے، اور یہ بھی کہ یہ بچے مجرم کیوں بنتے ہیں. السلام علیکم فاطمہ جعفر صاحبہ.
السلام علیکم جی، مس یاسمین کیسی ہیں آپ؟
میں ٹھیک ہوں، بہت شکریہ آپ نے ہمارے پروگرام کے لیے وقت نکالا. تو ہمارے سننے والوں کو بتائیے کہ کیا صورتحال ہے پاکستان میں، جو کم عمری میں جرائم کرتے ہیں بچے، ان کی کیا صورتحال ہے، اور یہ بھی کہ ایسے کیا وجوہات ہوتی ہیں جو ان کو جرم کی طرف دھکیلتی ہیں.
بالکل، سب سے پہلے بہت شکریہ آپ لوگوں نے، جو ونایت کا ایک بہت اچھا ٹاپک ہے جو آپ نے چنا، اور مجھے لگتا ہے لوگوں کو سمجھ بھی آنی چاہیے کہ وہ اپنے بچوں کو کیسے چھوٹے چھوٹے کرائم سے روک سکتے ہیں. سب سے پہلے میں یہ بتا دوں کہ جوینائل جو ہیں وہ جیسے کہ سی آر سی کے اندر جو چائلڈ کنونشن ہے اس میں بچے کی ایک ایج کو ڈیفائن کر دیا گیا ہے کہ 18 سال تک جتنے بھی 18 سال تک جو بھی ہوں گے وہ بچے کہلائیں گے. تو جوینائلز جو ہیں وہ بھی انہی کو کہا جاتا ہے کہ جو 18 سال تک کسی بھی پیٹی کرائمز میں کوئی کرائمز کر لیتے ہیں. تو وہ اب ان کے فیکٹرز ڈیفرنٹ ہو سکتے ہیں، لیکن ہم جیسے ہی 18 سے اوپر والے کراس کرتے ہیں 18 کی ایج، ان کو ہم ایڈلٹس کاؤنٹ کرتے ہیں اور ان کو ہم کریمنلز بول سکتے ہیں، لیکن ان کو ہم کریمنلز نہیں بولتے، ان کو ہم جوینائلز کہتے ہیں. اچھا، دوسری چیز یہ کہ اوبویسلی پاکستان اس ٹائم پہ ایک لارجسٹ کنٹری ہے جو کہ جوینائلز کی بہت زیادہ تعداد رکھتے ہیں، کیونکہ ہمارے ہاں ایک تو جتنی زیادہ آبادی بڑھتی جا رہی ہے اتنی زیادہ بچے جو ہیں وہ سائیکولوجیکل سوشل ایشوز کا شکار ہوتے جا رہے ہیں. اب وہ ان چیزوں کو جب فیس کرتے ہیں تو آبویسلی ان کے افیکٹس جو ہیں وہ ان کے اینٹی سوشل بیہیویئر کی صورت میں زیادہ سامنے آتے ہیں. تو میں جو مین مجھے جو مین ریزنز لگتی ہیں اس میں میں آپ کو دو طرح کی ریزنز بتا سکوں گی کہ ایک جو سوشل فیکٹرز ہوتے ہیں جس میں آپ کا انوائرمنٹ بہت ہے، آپ کی فیملی کس طرح کی ہے، آپ کے فرینڈس کس طرح کے ہیں، آپ کو کس طرح کا انوائرمنٹ باہر مل رہا ہے، گھر سے باہر، گھر کے اندر. اور دوسرے فیکٹرز میں ڈسکس کروں گی آج سائیکولوجیکل.
سمٹمز ہوتے ہیں، کیسے پتہ لگے گا کہ کوئی بچہ جو ہے وہ جرم کی طرف مائل ہو رہا ہے، اس کے گھر والے، اس کے ارد گرد کے لوگ اس کو کیسے پہچانے؟
جی بالکل، لیکن میں چاہوں گی کہ ہم سمٹمز سے پہلے اگر تھوڑے فیکٹر ڈسکس کریں تو آپ کو سمٹمز رول ہوتی ہوئی نظر آئیں گی اس کے ساتھ ساتھ. تو ہم نے جو بچوں کے ساتھ کام کیا اس میں جو سب سے زیادہ چیز آئی وہ یہ آئی کہ یا تو پیرنٹس کی آپس میں انڈرسٹینڈنگ بہت اچھی نہیں ہے، یا وہ کوئی سیپریٹ ہو چکے ہیں، کوئی ایک پیرنٹ ہو سکتا ہے، یا پھر کچھ کوئی فیملی آپ کی جو ہے وہ جو فیملیز اکٹھی رہ رہی ہوتی ہے اس میں اس کے اندر ایک فیملی کے طور پر آپ بچوں کو اپنی فیملی کو اس طرح سے امپیکٹ نہیں کر رہے ہوتے، آپ افیکشن شو نہیں کروا رہے ہوتے اپنے بچوں کے ساتھ. تو بچہ جو ہے وہ آپ ان ساری چیزوں کو آبزرو کرتا ہے، پیرنٹس کے کوئلنگ بیہیویئر کو آبزرو کرتا ہے، پیرنٹس کے ایک دوسرے کے اوپر بلیم گیم کو آبزرو کرتا ہے. تو یہی چیزیں بچہ اپنے اندر اڈاپٹ کرتا ہے، اس کے اندر جو ہے وہ بہت اگریشن آ جاتا ہے، وہ اگریسو بیہیویئر شو کرتا ہے، بہت مار پیٹ کرتا ہے، ایک دوسرے کے ساتھ لڑائی کرتا ہے، جان بوجھ کے کوئی فرسٹریشن والی چیزیں بنا دیتا ہے جس سے گھر والے فرسٹریٹڈ ہو جائیں، کیونکہ وہ اٹینشن سیک کر رہا ہوتا ہے. اچھا، دوسری چیز ہمارے پاس سب سے اہم آئی جو جو پیئر پریشر ہوتا ہے، جو پیئر گروپس میں بچہ بیٹھتا ہے، جس طرح کے وہ فرینڈز بناتا ہے. اب جب وہ گھر سے کسی نہ کسی طرح سے امپیکٹ ہو کے باہر گیا اور اس نے باہر کے لوگوں میں سے کسی نے اس کو تھوڑی سی توجہ دے دی، اس کے فرینڈز نے اس کو اس کی ویک سوشلائزیشن کو اس نے اپنی طرف اٹریکٹ کر لیا، تو وہ پھر بچے کو کنٹرول کر کے بہت ساری چیزیں سکھانا شروع کر دیتے ہیں، جس میں بچہ جب دیکھتا ہے کہ اس کے پیئرز کے اندر بہت سارے بچے ایسے ہیں جو کہ مانے جا رہے ہیں، جن کی بات سنی جا رہی ہے، جو بڑے روب رکھتے ہیں دوسروں کے اوپر اور بہت زیادہ خوش ہیں، اور تو پھر وہ پیئرز جو ہیں وہ بچے کو کیا سکھا رہے ہیں، وہ بچے کو کسی نہ کسی طرح किसी सस्पेंड में डाल देते हैं, ड्रग अब्यूज में डाल देते हैं, क्योंकि वो जब ये वाली चीजें यूज करता है तो उसके अंदर हाइपर एक्टिविटी पैदा होती है और फिर वो बच्चे को यूज करते हैं पीयर्स। और बच्चे को भी बहुत चैलेंजिंग लगता है कि अगर मैं ये करूंगा तो मैं फिर माना जाऊंगा, मेरी और तारीफ की जाएगी। अच्छा, तीसरी चीज मैं आपको कहना बताना चाहूंगी जो सोशल फैक्टर के अंदर आ रही है, वो है फाइनेंशियल इश्यूज। कोई फैमिली जो है उनको किसी भी तरह के, बच्चे की फैमिली जो है वो बहुत लो क्लास है, उनके घर के अखराजात पूरे नहीं हो रहे, जो मदर है या कोई फादर है वो शायद उस तरह से कमा नहीं पा रहा, डिसेबिलिटीज भी होती है पेरेंट्स के अंदर, तो वो बच्चों को इस काम पे लगा देते हैं कि वो बच्चे को कहा जाता है कि तुम अब कुछ ना कुछ कमा के लाओ, या फिर अल्टीमेटली बच्चे को ये लग रहा होता है कि मैंने घर चलाना है तो मैं इजी मनी कहाँ से लाऊं, तो वो इजी मनी जो उसके माइंड में एक चीज बैठती है या बिठा दी जाती है, वो फिर इस चीज को समझता है कि मैं फिर चीज कोई ना कोई चोरी करना शुरू कर दूं। ठीक है, तो ये हमारी एंटी सोशल पर्सनैलिटी को बढ़ाने के लिए ये चीजें बहुत रोल प्ले करती हैं।
तो उसके बाद जो यानी वालदैन को और उसके इर्द गिर्द के लोगों को कैसे पता लगेगा, कैसे वो फौरी तौर पर तशखीस कर लें कि हमारा बच्चा जो है किसी गलत समत की तरफ जा रहा है?
जी, यहाँ पे बहुत ज्यादा रोल जो है वो फैमिली के अंदर तो जाहिर बात है पेरेंट्स का होगा, लेकिन दूसरे नंबर पे मैं इसमें टीचर्स का रोल भी लेकर आऊंगी कि टीचर्स के रोल भी बहुत इंपॉर्टेंट है बच्चों के किरदार बनाने में। सबसे पहले उसके किरदार के अंदर दो तरह की चीजें आ सकती हैं, क्योंकि बच्चों के डिपेंड करता है बच्चों की मेंटल स्टेट किस तरह की है। एक बच्चा बहुत हाइपर एक्टिविटी शो करेगा, बहुत ज्यादा मींस कोई अग्रेशन शो करना शुरू कर देगा, या फिर वो बहुत ज्यादा आइसोलेटेड हो जाएगा, सैड हो जाएगा, कॉर्नर पे बैठ जाएगा, बात नहीं करेगा किसी से, सोशल विड्रॉल हो जाएगा, अपने आप को आइसोलेट कर देगा, बहुत ज्यादा सोना शुरू कर देगा। ये डिफरेंट बिहेवियर है बच्चे के जिसको घर पे हम देख सकते हैं। कोई बच्चा बहुत ज्यादा लेट घर आ रहा है, घर में ज्यादा देर बात नहीं टिक नहीं रहा, या माँ बाप की बात नहीं मान रहा, या वो डिसोबीडियंस शो कर रहा है हर बात में, मैंने ये नहीं करना, मैंने ये नहीं करना, तो ये हम घर से इन चीजों का आइडिया लगा सकते हैं। किसी टाइम पे बहुत वो खा रहा है, किसी टाइम पे वो बिल्कुल नहीं खा रहा, पूरा पूरा दिन नहीं खा रहा, लेकिन अगले दिन आके या वो रात के टाइम पे बहुत एक साथ इकट्ठा इतना खाना खा जाता है। तो ये बहुत छोटी मोटी चीजें हैं जो हम बच्चे के बिहेवियर में चेंज होते हुए देख सकते हैं। जो टीचर का रोल है ना, टीचर के रोल में ऑब्वियसली बच्चे अगर स्कूल के अंदर भी बहुत सारी चीजें देखते हैं, उनको शायद लगता है कि पढ़ाई का प्रेशर बहुत ज्यादा है, मेरे घर वालों ने मुझे जबरदस्ती भेज दिया है स्कूल में, मेरा दिल बिल्कुल नहीं लगता, कोई प्रोडक्टिव एक्टिविटीज नहीं है वहां पे, तो पहले तो टीचर्स को, खैर जो टीचर्स को करना चाहिए वो तो हम लोग अमूमन कहते रहते हैं कि कॉर्पोरल पनिशमेंट्स को हटाएं, टीचर्स यूज ना करें बच्चों के ऊपर, बच्चों को देखें कि उनके अंदर किस तरह के बिहेवियर आ रहे हैं, क्या वो दूसरे बच्चों के साथ बाकी नॉर्मल बच्चों की तरह डील कर रहे हैं, क्या उनके अंदर कोई ऐसी एंजाइटी शो तो नहीं कर रहे कि वो आम बच्चों से थोड़े हटके हैं, उनकी पार्टिसिपेशन एक्टिविटीज के अंदर कम तो नहीं हो रही, उनका इंटरेस्ट लेवल कम हो तो नहीं रहा, उनके कोई होमवर्क वगैरह जो डेली देती हैं टीचर्स वो काम कर रहा है कि नहीं कर रहा, अटेंडेंस उसकी कैसी है, अगर अटेंडेंस लो हो रही है फिर भी उसको आइडिया होना चाहिए कि बच्चा अच्छा। एक और चीज है जो टीचर ज्यादा कर सकती है, इन बच्चों के अंदर स्टार्ट से क्लेप्टोमीनिया की एक सिम्टम आ जाती है, आप खुद भी साइकोलॉजिस्ट है, आप इस चीज को समझ सकती हैं कि छोटी छोटी चीजें बच्चा चुराना शुरू कर देता है अनकॉन्शियसली, क्योंकि ये लीड कर रहा होता है उसकी एंटी सोशल बिहेवियर की तरफ। तो यहां से टीचर्स को बच्चों को ब्लेम नहीं करना चाहिए, लेकिन ये एक फर्स्ट हैंड उसके लिए एक ऑब्जर्वेशन हो सकती है टीचर के लिए कि बच्चे के अंदर कहीं ना कहीं कोई अनयूजुअल बिहेवियर पैदा हो रहा है।
तो जो वालदैन या असातिज़ा बच्चों को किसी भी गलत काम पर मारते पीटते हैं या सख्ती करते हैं, वो फैक्टर क्या बच्चे पर क्या किस अंदाज से असरअंदाज होता है, क्या वो बिहेवियर जारी रखता है या उसको रोकने में कोई मदद मिल सकती है?
जी बिल्कुल, इसको हम कहते हैं कि जो बच्चों को कॉर्पोरल पनिशमेंट्स दी जाती हैं इन्हीं चीजों के ऊपर, और उसको बच्चा एज ए नेगेटिव रीइंफोर्समेंट लेता है, तो इसीलिए जो टीचर शो करवा रही है ना उनको कोशिश करना चाहिए कि छोटी चीजों के ऊपर बच्चों को पनिशमेंट्स ना दें, कुछ ऐसी चीजें उनको दें जिससे बच्चे का बिहेवियर बने ना, लेकिन उसको डिस्करेज किया जाए। अब हम कहते हैं कि एक स्कूल के माहौल में बच्चे ने अगर कोई ऐसी चीज कर दी है जो दूसरे बच्चों के लिए ठीक नहीं है, या टीचर को लगता है कि इससे दूसरे बच्चे कुछ सीख सकते हैं, तो वो उनको थोड़ी देर के लिए क्लास से थोड़ा सा अलग कर दे, ठीक है, या फिर उसको वो उससे बात करने की कोशिश करे, अलग ले जाकर उसको थोड़ा सा टाइम दे, क्योंकि बच्चा जो होता है वो अटेंशन सीकिंग होता है, वो हर तरफ से अटेंशन चाह रहा होता है, तो उसको कुछ प्रोडक्टिव एक्टिविटीज में इन्वॉल्व करें, जिसमें हम सबसे पहले टीचर्स को ये भी कहते हैं कि सब बच्चों को एक्सरसाइज में इन्वॉल्व किया करें। उनको जो एक क्लास स्टार्ट होती है, सबसे पहले हम कोई रिफ्रेशर करवाते हैं क्लास के अंदर, वो हर बच्चे को इन्वॉल्व करके उसकी उसमें कोई पॉजिटिव चीज लेकर आए पूरी क्लास के अंदर, जिसमें हर बच्चा पार्टिसिपेट करे, और बच्चे को स्टिग्मेटाइज ना करें कि तुम ठीक नहीं हो, तुम बाहर चले जाओ, तुम ये कर रहे हो, तुम्हारी मैं शिकायत करूंगी। इस तरह की चीजें बोलने से टीचर्स को बहुत ज्यादा अवॉइड करना चाहिए। नेगेटिव में के मामले में जो पॉजिटिव है उस पर तो आप पॉजिटिव रिगार्ड दे रहे हैं बच्चे को, आप उसको बार बार इनकरेज कर रहे हैं उसका बिहेवियर बनाने के लिए कि ये ठीक है बिल्कुल, लेकिन नेगेटिव को आप छोड़ नहीं रहे, आप उस टाइम पे उस बच्चे को जरूर रोक रहे हैं, लेकिन आप नेगेटिव को कभी छोड़ेंगे नहीं। हम इसमें एक छोटी सी मैं एग्जांपल देती हूँ। मिसाल के तौर पे एक बच्चा है, वो बार बार चेयर को बजा रहा है, या पेन मार रहा है उसके ऊपर, या किसी तरह से टेबल बजा रहा है, तो आप क्या करेंगे? आप उसको उस टाइम पे मार के चुप नहीं करवाएंगे, आप डांट के उसको रोकेंगे नहीं, ठीक है, आप उसको उस टाइम पे वो चीज शायद करने दें अगर वो कर रहा है, लेकिन आप उसको थोड़ा सा कहें कि मेरे साथ आके बात करो टीचर, या टीचर उसके पास बैठ जाए और उससे पूछे कि तुम ये क्यों कर रहे हो, क्योंकि ये एंशियस बिहेवियर है बच्चे के, ये वो सारी पोकिंग्स हैं जिनसे वो कह रहा है कि मेरे से बात की जाए। तो अगर हम यहाँ पे बच्चे को ये कह देते हैं कि तुमने गलत किया, तुमने ये नहीं करना, तो वो बार बार चीज करेगा कि मैंने फिर अनॉय करना है ना टीचर्स को, तो मैं इसी से ही करूंगा, मेरी टीचर अनॉय होती है, या मेरा पेरेंट्स जो है या मेरे घर में इसी बात से फ्रस्ट्रेटेड होते हैं, तो मैं यही करूंगा बार बार। तो ये एक है जो हम लोग ले सकते हैं।
तो सोशल मीडिया का क्या रोल है बच्चों को जराइम की तरफ लाने में आजकल?
ये बहुत अहम है, क्योंकि आजकल जैसे आपने देखा कि लॉकडाउन का भी था, कुछ सिचुएशन हमें भुगतनी पड़ी, इसमें बच्चों के पास बहुत ज्यादा गैजेट्स का यूज शुरू हो गया, वो सोशल मीडिया पे बहुत आ गए, तो बच्चे जो खास तौर पे कुछ टीवी के ऊपर कुछ मीडिया जो है वो ड्रामा जैसे दिखा रहे हैं, मूवीज हमारे बच्चे जो है वो ऐसी पसंद करते हैं जिसके अंदर बहुत ज्यादा लड़ाई हो, मारपीट हो, जासूसी हो, बहुत सादा सी मूवी बच्चे कभी पसंद नहीं करते, तो इसलिए उसके अंदर जितने मसाले डालने की कोशिश की जाती है उतना ही बच्चा वो बिहेवियर ले रहा होता है। अच्छा, एक और चीज, टिकटॉक आजकल बहुत ज्यादा अहम है। अब टिकटॉक के अंदर वो बड़ी बड़ी सी बंदूकें पकड़ी होंगी, एक दूसरे को मार पीट करके दिखाया जा रहा होगा, मैं इसके ऊपर बहुत ज्यादा हैवी हूँ, तो मुझे इन, और हाँ एक और चीज पर, ये जो गेम्स हैं बच्चों के, जिसमें एक दो गेम्स अभी गवर्नमेंट ने बंद भी करवाई हैं, वो गेम्स बच्चों के अंदर बहुत ज्यादा अग्रेसिव बिहेवियर पैदा करती हैं, बच्चे के अंदर कुछ ना कुछ करने के लिए एक क्यूरोसिटी पैदा होती है, तो जब तक वो करता नहीं है वो उसको उसको उस तरह से चैन नहीं मिलता, तो वो सोशल मीडिया की हर चीज को एक रोल मॉडल के तौर पर ले रहा होता है, मैं ये करूंगा तो मैं माना जाऊंगा, मेरे लाइक्स बढ़ेंगे, मुझे कमेंट्स मिलेंगे, मेरे ऊपर जो है वो लोग जो है वो बहुत सारी बातें करेंगे, मुझे बहुत इंकरेज किया जाएगा, क्योंकि हम करते हैं, हम कोई आम सी चीज होती है उसको हम बहुत कम पसंद करते हैं, तो सोशल मीडिया का मैं समझती हूँ कि आगे रोल होना चाहिए, वो जैसे अभी गवर्नमेंट भी है जो टिकटॉकर्स को यूज कर रही है अवेयरनेस के लिए, मैं खुद भी कुछ लोगों को अवेयर कर रही हूँ, जो मैं चाहती हूँ कि मैं उनको कहती हूँ कि वो कुछ ऐसे टिकटॉक्स बनाए जिसमें बच्चों से रिलेटेड पॉजिटिव के जो बिहेवियर हमने उनपे पैदा करने हैं हम वो दिखा सकते हैं, बहुत सी छोटी छोटी सी बना के हम कैसे किसी की हेल्प कर सकते हैं, हम कैसे किसी दुख में बैठ सकते हैं, हम कैसे एम्पथेटिक हो सकते हैं, हम कैसे दूसरों की फीलिंग समझ सकते हैं, इस तरह की चीजें कराए वो। और गेम्स का मैं ऑब्वियसली अभी कह नहीं सकती कि कितनी ज्यादा बड़ी गेम्स ये लोग बना सकते हैं, कोई पॉजिटिव गेम्स बना सकते हैं, लेकिन एटलीस्ट हम बच्चों को अगर फिजिकल तौर पे गेम्स में इन्वॉल्व ज्यादा करें ना कि वो सोशल मीडिया की गेम्स में ज्यादा इंटरेस्ट शो करें, तो ये चीज काफी कम कर सकते हैं हम।
तो ये वो फैक्टर्स हैं जिन पर आपने रोशनी डाली फातिमा जाफर साहिबा, कि बच्चों में जराइम की टेंडेंसी क्यों पैदा होती है, बच्चे कम उम्री में जुर्म क्यों करते हैं, और उनको इन जराइम से रोकने के लिए क्या कुछ किया जा सकता है, वालदैन क्या कर सकते हैं, असातिज़ा क्या कर सकते हैं, और सोसाइटी क्या कर सकती है, और सोशल मीडिया खास तौर पर क्या कोई रोल प्ले कर सकता है, इस पर आपने बात की। आपने हमारे प्रोग्राम के लिए वक्त निकाला, आपका बेहद।
ताज़ा तरीन खबरें, अहम वाकयात, ऑडियो वीडियो रिपोर्ट्स और तज़िये देखने सुनने और पढ़ने के लिए डाउनलोड कीजिए VOA उर्दू की नई ऐप। खबरें अब हर वक्त आपकी मुट्ठी में।
कोरोना वायरस की आलमी वबा के बाइस दुनिया के बहुत से मुल्कों में दर्स व तदरीस का ऑनलाइन तरीका अपनाया जा रहा है। लाहौर में अलहमरा आर्ट्स काउंसिल ने भी वक्त की जरूरत को समझते हुए तलबा के इसरार पर मौसीकी की तालीम को ऑनलाइन पेश करने का फैसला किया। ऑनलाइन क्लासों के जरिए उस्ताद मौसीकी कैसे सिखा रहे हैं, सुनते हैं लाहौर से जियाउर रहमान की इस रिपोर्ट में।
मौसीकी की तालीम को ऑनलाइन करने के लिए सबसे पहला कदम निसाब का इंतखाब था, जिसके लिए अलहमरा आर्ट्स काउंसिल ने तमगा इम्तियाज पाने वाले आलमी शोहरत याफ्ता ताफू घराने के गिटारिस्ट सज्जाद ताफू की खिदमात हासिल की। पहले मरहले में उन्होंने गिटार बजाने के असबाक को तहरीरी शक्ल दी। दूसरे मरहले में उनकी रिकॉर्डिंग की जाती है।
ऑनलाइन आसानी से सिखाना ये भी एक बहुत बड़ा ट्रिक है, बड़ी समझदारी के कैसे आपने बच्चों से बात करनी है, ऐसे लगे जैसे वो सीख रहे गिटार रख के सामने, मेरे सामने कैमरा नहीं है, बच्चे बैठे हैं, तब जाकर ये फीलिंग आएगी। जाहिर है सामने फील होना, बच्चा देखता है एंजॉय कर रहा है, मैं भी फील कर रहा हूँ। स्लो करके बताना पड़ता है, पहले डेड स्लो, फिर दूसरी टेम्पो, फिर तीसरी टेम्पो, फिर चौथी, क्योंकि दुनिया में चार टेम्पोज आई हैं।
ऑनलाइन मौसीकी के निसाब में बांसुरी और तबले के असबाक को भी शामिल किया गया है। तबले के उस्ताद समझते हैं कि मीडियम कोई भी हो, उस्ताद का काम सिखाना है, जबकि बांसुरी के उस्ताद ने कहा कि पहले तो उन्हें वीडियो के जरिए सिखाना बहुत अजीब लगा, लेकिन अब मजा आ रहा है।
तबला बहुत मुश्किल साज है, हमने उसके लिए थोड़ा तैयार किया है सिलेबस, और उसमें यह है कि पहले हाथ की पोजीशन के तबले पे हाथ कैसे रखते हैं, और चंद एक बेसिक बोल हैं कि वो कौन सी उंगली को मिला के, किस उंगली को मिला के फलां बोल बनता है। उसके बाद बेसिक जो ताल हैं वो सिखाए जाएंगे।
हमने उन्हें पोजीशन से समझाना है फ्लूट की, कि सबसे पहले फ्लूट को पकड़ना किस तरह है, फिर उसके बाद उन्हें ये बताना है कि इसके इसमें विसलिंग किस तरह करनी है। पहले उसकी पोजीशन होगी, ज़रा गौर कीजिएगा, ये होगी, और कुछ टाइम करने के बाद ये हो जाएगी।
कोरोना वायरस के बाइस पाकिस्तान भर के तालीमी इदारे बंद हैं, लेकिन अलहमरा आर्ट्स काउंसिल की तख्लीकी कोशिश से सुर का ताल से और उस्ताद का शागिर्द से ऐसा रिश्ता जोड़ा गया है कि तालिब इलम जब चाहे मौसीकी की क्लास ले सकता है। ये ऑनलाइन क्लासेस सबके लिए मुफ्त हैं।
मकसद ये है कि घर बैठे लोग म्यूजिक बजाना सीख सके। आर्ट और कल्चर की आई थिंक इससे ज्यादा सर्विस इन कोरोना डेज और मुमकिन नहीं थी। COVID-19 हैज चेंज लॉट्स ऑफ थिंग्स, उनमें से एक बहुत बड़ी तब्दीली ये आई, जो एटलीस्ट मैं तो बहुत ज्यादा उसमें अब बिलीव करती हूँ कि लर्निंग शुड बी फॉर एवरीवन।
अलहमरा की इंतजामिया मौसीकी के साथ साथ रक्स, अदाकारी, खताती, मुसव्वरी, मुजस्मा साजी समेत तमाम शोबों में 100 से ज्यादा लेक्चर्स तैयार कर रही है। जियाउर रहमान, वॉइस ऑफ अमेरिका, लाहौर।
दुनिया भर से अहम खबरों, दिलचस्प मालूमात और वीडियोस के लिए आप आ सकते हैं हमारे सोशल मीडिया प्लेटफॉर्म्स पर, facebook.com/urduvoa और ट्विटर और इंस्टाग्राम पर @urduvoa पर हमें फॉलो कीजिए।
वॉइस ऑफ अमेरिका वॉशिंगटन से मैं हूँ यास्मीन जमील, आज के खसूसी प्रोग्राम के साथ प्रोग्राम को आगे बढ़ाते हैं। अमरीका में न्यूयॉर्क कोरोना वायरस से सबसे ज्यादा मुतासर होने वाले शहरों में से एक है। न्यूयॉर्क के मकामी लोग अब अपने रोजमर्रा के मामूलात में ऐसी तब्दीलियां ला रहे हैं जिनसे वो बआसानी अपने आप को नए हालात के मुताबिक ढाल सकें। फैशन डिजाइनर्स का इन तब्दीलियों के बारे में क्या कहना है, सुनते हैं नुखबत मलिक की इस रिपोर्ट में।
अरे यार, Aria, hello, hi Deborah.
Fashion ke bare mein mashware ab online kiye ja rahe hain. Fashion designer Martina Dietrich apne clients ko quarantine ke baad ke dinon ke liye wardrobe ki taiyari mein madad de rahi hain.
So what we need,
hame ab jo chahiye wo yahan se yahan tak hai kyunki hum sab ab laptop ya computer ke aage baithte hain aur zoom meetings kar rahe hote hain.
Zoom meetings.
Is waba ne pure mulk mein mamulat e zindagi ko tabdeel kar diya hai. Fashion bhi khud ba khud badal gaya hai. آفس کے لیے مخصوص کپڑوں کی ضرورت نہیں رہی اور سہولت سب سے بڑی ترجیح بن گئی ہے. زوم کالز کے دور میں اب کپڑے ایسے چاہیے جو لیپ ٹاپ کی چھوٹی سی ونڈو میں فٹ آ جائیں.
This coat you can also wear.
اس کوٹ کو اس طرح بھی پہنا جا سکتا ہے اور اگر آپ خاتون ہیں اور آپ کو باہر بھی جانا ہے تو اسے پیچھے سے کھولا بھی جا سکتا ہے, لیکن اس صورتحال میں آپ کمپیوٹر پر ہیں اور زوم پر ہیں.
And then there's another...
اور ایک بات اور ہے کہ آپ اسے الٹا بھی پہن سکتے ہیں. میں ہمیشہ ایسے کپڑے بناتی ہوں جو آپ زیادہ سے زیادہ استعمال کر سکیں.
That you have more.
نیو یارک میں ہر طرح کے نئے معمولات اپنائے جا رہے ہیں. وبا کے اثرات زندگی کے ہر شعبے میں نظر آنے لگے ہیں, یہاں تک کہ روزانہ کے معمولات میں بھی تبدیلی آ گئی ہے.
I have to do the list.
مجھے اب آن لائن کلاس لینا پڑتی ہے, مجھے ہدایات پوری طرح سمجھ نہیں آتی. آپ جب گھر پر ہوں یا کلاس میں ہوں تو دونوں میں بہت فرق ہے.
نینا ویشنو کے ساتھ نخبت ملک, وائس آف امریکہ.
اور اب حالات حاضرہ پر ایک نظر. لیبیا میں اقوام متحدہ کی تسلیم شدہ حکومت نے نئی جنگ بندی کا اعلان کیا ہے, مگر اس کے حریف ہفتار دھڑے نے اسے تسلیم کرنے سے انکار کر دیا ہے. لیبیا میں آئندہ کیا صورتحال بن سکتی ہے اور وہاں بیرونی طاقتوں کی مداخلت کیا رنگ لا سکتی ہے, اس بارے میں ہمارے ساتھی قمر عباس جعفری کی تجزیاتی رپورٹ سنیے.
لیبیا میں اقوام متحدہ کی جانب سے تسلیم شدہ حکومت نے جنگ بندی کا اعلان کیا ہے, مگر حکومت کے حریف ایک دھڑے نے اسے ماننے سے انکار کر دیا ہے اور اس اعلان کو حکومت کی ایک چال قرار دیا ہے. ہم نے یہ معلوم کرنے کے لیے کہ کیا یہ جنگ بندی قائم رہ سکے گی اور کیا لیبیا آئندہ دنوں میں کسی جنگ کا مرکز تو نہیں بن جائے گا جیسا کہ بعض تجزیہ کاروں کا خیال ہے. مشرق وسطی کے امور کے دو ماہرین ایف سی کالج لاہور کے ڈاکٹر فاروق حسنات اور بھارت کی جامعہ ہمدرد کے اسلامک اسٹڈیز کے شعبے کے ڈاکٹر اشتیاق دانش سے گفتگو کی اس سوال کے جواب میں کہ لیبیا میں بیرونی طاقتوں کی مداخلت کے سبب کیا صورتحال بنے گی. ڈاکٹر فاروق حسنات نے کہا,
جی بالکل, جیسے آپ نے کہا کہ بعد کی جو بیرونی حکومتیں ہیں وہ بھی شام میں آئی تھی, یہاں پہ بھی وہ آ چکی ہیں اور ان کی وجہ سے زیادہ کمپلیکیٹ ہو گیا معاملہ. لیکن جی این اے کی طرف سے جو گورنمنٹ آف نیشنل اکارڈ ہے, جس کو یو این بھی مانتا ہے, جو ترکی بھی اس کی سپورٹ کر رہا ہے, انہوں نے اعلان کیا تھا سیز فائر کا. لیکن جو دوسرا جو دھڑا ہے افطار کا, اس نے انہوں نے کہا جی یہ ایک لائے ہے, یہ ہمارے یہ ہم پہ حملہ کرنا چاہ رہے ہیں اس چیز کے پیچھے کہ ہم سیز فائر کر رہے ہیں, تو اس لیے ہم ان کی سیز فائر نہیں مانتے. یہ ساری کمپلیکیشن اس وجہ سے ہو رہی ہیں کہ ایک گھڑے کو تو افطار کو تو یو اے چھوٹا سا ملک ہے, سمجھ نہیں آتی کہ اپنے بہت زیادہ انہوں نے پھیلاؤ کر لیا ہے. اور پھر مصر وہ ایک طرف ہے, روس جو ہے ان کی کوئی سمجھ نہیں آتی, ان کے مسنریز ہیں البتہ وہ خود حکومت تو سامنے نہیں آئی کیونکہ مسنریز وہاں پہ آپریٹ کر رہے ہیں, وہ خاص طور پہ آئل کی جو انسٹالیشن ہیں اس کے اوپر. اور جی این اے کے ساتھ ترکی ہے کھلا کھلا, اور ترکی نے ان کے ساتھ معاہدے بھی کر لیے ہیں ابھی حال ہی میں جو سی لمیٹیشنز کے ہیں اور جو باؤنڈری ہے سمندری حدود کی وہ انہوں نے معاہدے ان کے ساتھ کیے ہیں, جس سے گریس کا بھی تنازع پیدا ہو گیا ترکی اور اس کی وجہ سے. تو اس لیے وہی حالات ہیں جو کہ شام میں ہم نے دیکھے تھے ایک سٹیج پہ آ کے, جبکہ بیرونی بہت سی قوتیں بیچ میں آ گئی تھیں, کلیئرٹی نہ ہونے کی وجہ سے بھی جو مختلف قوتیں ہیں ان کو سمجھ نہیں آتی کہ ہم نے اپنے آپ کو ایلائے کیسے کرنا ہے. لیکن جو گراؤنڈ ریالٹی ہے, گراؤنڈ ریالٹی میں اگر ہم بیرونی قوتوں کی بات کریں تو ترکی سب سے زیادہ حاوی ہے, ترکی ہی کی فوجیں وہاں پہ موجود ہیں اور وہی لڑ رہی ہیں اور وہی ہفتار کو انہوں نے پیچھے رکھا ہوا ہے, بلکہ ایک دفعہ انہوں نے حملہ بھی کیا تھا, انہوں نے بس کو آئندہ حملہ کر دیا تھا. اور جہاں پہ تیل کا تعلق ہے انسٹالیشنز کا, وہاں پہ تو یہی اطلاعات آ رہی ہیں کہ روس کے جو مسنریز ہیں وہ وہاں پہ, بہت سے ایسے علاقے بھی ہیں جو کسی کے پاس بھی نہیں ہے اور وہ اس کے اوپر یہی لکھا ہوا ہے کہ لوکل فورسز. اب لوکل فورسز کیا ہے, ایک سول وار میں ایک بڑی کنفیوژن کی صورتحال پیدا ہو جاتی ہے. لیکن جیسے میں نے کہا کہ بہت ہی عجیب و عجیب قسم کی سچویشن ہے.
کیا آپ سمجھتے ہیں کہ لیبیا نیکسٹ فلیش پوائنٹ ہے مڈل ایسٹ میں؟
میں یہ کہہ رہا ہوں ڈائریکٹلی نہیں ہے, لیکن اگر ہم ایک بیان کے اوپر, چونکہ ایک آئسولیٹڈ جگہ ہے اور وہ تیل تو ہے ان کے پاس, ابھی ایکسپلور بھی نہیں ہوا اور وہ اس میں انٹرسٹ ہے, لیکن وہ اتنا الجھ گئی ہیں ساری چیزیں اور وہ پارٹی جو ہے وہ اپنی جگہ پہ جمی ہوئی ہیں کہ اس کو بہت دیر اور بڑا ایفرٹ لگے گا سارٹ آؤٹ کرنے میں. تو یہ ہم دوسری وجہ یہ ہے کہ لیبیا ہی کی وجہ سے جو ایگریمنٹ ہوا ہے, جو سرحدی سمندری سرحدیں انہوں نے تعین کی ہیں ترکی کے ساتھ, وہ کانفلکٹ ڈائریکٹ آ گیا ہے گریس کے ساتھ. تو اس لیے وہ لیبیا ڈائریکٹ شاید نہ ہو, لیکن لیبیا کی وجہ سے ایسے حالات ہو سکتے ہیں جو کہ اس جنگ کا پھیلاؤ دوسری طرف کی جو دھڑے ہیں وہ وہاں پہ بھی آپس میں مخالفت کریں اور ایک دوسرے کو زیر کرنے کی کوشش کریں.
اچھا, سعودی عرب کا اور ایران کا کیا رول ہے؟
ایران کا اس میں رول نہیں ہے, سعودی عرب کی بجائے یو اے ای آگے آگے ہے, اور سعودی کو جب جہاں یو اے ای ہوگا وہاں سعودی کی بینکنگ تو ان کو ہے, لیکن ہمیں کوئی نظر نہیں آ رہا کہ سعودی کی کوئی ایکٹیو بینکنگ, لیکن وہ میرا خیال ہے جو یو اے ای کر رہا ہے اور حضور سے زیادہ کر رہا ہے وہی کافی ہے. تو لیکن وہاں پہ پھر یو اے ای کی اور ان کی ترکی کی بہت سخت مخالفت ہو گئی ہے, نہ صرف لیبیا میں, جیسے آپ نے کہا کہ لیبیا بذات خود بن سکتا ہے, بالکل بذات خود اس طرح بن سکتا ہے کہ پھر لیبیا اس کی ترکی اور یو اے ای کا جو کانفلکٹ ہے وہ یمن میں بھی چلا جائے گا اور دوسری جگہ میں بھی چلا جائے گا.
انٹرنیشنل پاورز کا کیا انٹرسٹ ہے لیبیا میں؟
فرانس تو ایک قدم آگے بڑھاتا ہے دو قدم پیچھے بڑھاتا ہے ہفتار کا, کیونکہ ان کو بھی کافی کرٹیسزم آ رہا ہے کہ آپ نے غلط دھڑے کی آپ حمایت کر رہے ہیں. روس بائی پراکسی موجود ہے اپنے میسنریز کی وجہ سے, اور ان کی دلچسپی صرف جہاں پہ تیل نکلتا ہے ان کنوؤں کے اوپر ہی ہے جو میسنریز نے وہاں پہ قبضہ کیا ہوا ہے. تو لیکن اس طرح ڈائریکٹ کوئی بڑی پاور سامنے نہیں آ رہی. ریجنل البتہ پاورز ترکی تو بہت زیادہ کھل کے سامنے آ گیا, اور ایجپٹ اور یو اے ای ایک طرف ہے اور ترکی دوسری طرف.
ترکی کا پرٹیکولر انٹرسٹ کیا ہے؟
جی, ترکی کا یہ انٹرسٹ ہے ڈیمارکیشن آف جو سمندری سرحدیں, کیونکہ لیبیا اگر آپ نقشہ دیکھیں تو وہ میڈیٹرینین ملک ہے وہ بھی, اور ان کا وہ ملتا ہے سمندری جو حدود ہے وہ اوور لیپ کرتے ہیں. تو انہوں نے معاہدہ کیا ہے ابھی حال ہی میں, ترکی نے معاہدہ کیا ہے لیبیا کے ساتھ جس میں لیبیا نے ان کو کچھ علاقے مانے ہیں کہ یہ ترکی کے علاقے ہیں, لیکن جیسے ہی انہوں نے کہا ترکی کے علاقے ہیں تو گریس نے بھی اس پہ اپنا حق جتا دیا. لیکن یہ ہے کہ اس سے جو ترکی انووک کرتا ہے کہ ہم نے معاہدہ کیا ہوا ہے لیبیا کے ساتھ اور اپنی سرحد جو ہے وہ کی ہوئی ہے, وہاں پہ تیل ہے اور گیس ہے, اس لیے وہ ترکی کا انٹرسٹ ہے کہ ان کو وہ ری انفورس کرے لیبیا کے ساتھ مل کر.
یہ تھے ڈاکٹر فاروق حسنات, اور لیبیا کے صورتحال پر گفتگو کا آغاز کرتے ہوئے ڈاکٹر اشتیاق دانش کا کہنا تھا.
جو لیبیا کا جو مسئلہ ہے وہ کافی کمپلیکس ہے, اس وجہ سے بھی کہ وہاں خود جو ہے اندرونی اختلافات ہیں. تین میجر گروپ ہیں, ایک تو وہ جو ہے سرراج کی جو حکومت ہے, گورنمنٹ آف نیشنل اکاؤنٹ جسے کہتے ہیں, اور جسے یونائٹڈ نیشنز کا سپورٹ بیسیکلی حاصل ہے, لیکن پورے ملک پہ ان کی حکومت نہیں ہے. خلیفہ حفتر کا اپنا ایک گروپ ہے جس نے کئی مہینوں سے جو ہے تریپولی کا ایک طرح سے گھیراؤ کر رکھا تھا, محاصرہ کر رکھا تھا, اور وہ محاصرہ اس لیے ختم ہوا کہ ترکی نے بہت ہی فورسفلی بڑے طاقتور طریقے سے ایک طرح سے مداخلت کی گورنمنٹ آف نیشنل اکاؤنٹ کے فیور میں ان کے حق میں, اور اس وجہ سے وہ ہٹ پایا. لیکن ایک حفتر کا جو علاقہ ہے وہ ایسٹرن لیبیا ہے, ویسٹرن لیبیا والا علاقہ جو ہے جس میں تریپولی وغیرہ آتا ہے, یہ گورنمنٹ آف نیشنل اکاؤنٹ جو ہے اس کی سرراج کی جو حکومت جہاں پہ ہے. تو یہ تو تین میجر گروپ خود ہے یہ اس میں, ایک تو سالے عیسا کا گروپ جو ہے, بیسیکلی سالے عیسا جو ایسٹرن لیبیا میں ایک پارلیمنٹ ہے اس کے اسپیکر ہے, اور ایک اچھے خاصے وہ ہے. پہلے وہ اور حفتر کے بیچ میں جو ہے, خلیفہ حفتر کے بیچ میں ایک طرح سے ایگریمنٹ تھا, لیکن وہ ایگریمنٹ ٹوٹ چکا ہے اور اب تو اس طرح سے تین گروپ ہو گئے ہیں. تو یہ تین گروپ تو اپنے میں ایک مسئلہ ہے ہی ہے, لیکن ان تین گروپ کے ساتھ جو ہے یہ اپنے آپ میں کچھ نہیں ہے, یہ جتنے باہر کی طاقتیں ہیں وہ ان کو سپورٹ کر رہی ہیں. اور ایک عجیب و غریب بات یہ ہے کہ باہر کی یہ طاقتیں جو ہے کہیں جیسے شام کے مسئلے پہ عام طور سے روس اور ترکی ایک ساتھ ہے, لیکن یہاں پہ دونوں دو بلاک میں ہیں, اور وہ روس اور مصر اور یونائٹڈ عرب امیریٹس یہ تینوں جو ہے حفتر خلیفہ حفتر کو سپورٹ کر رہے ہیں, اور ترکی اور قطر جو ہے جو گورنمنٹ آف نیشنل ریکارڈ ہے اس کو سپورٹ کر رہے ہیں. ابھی دیکھیں سیز فائر جو ہوا ہے ایک طرفہ ہے, ایک طرفہ یوں ہے کہ دو بلکہ دو طرفہ ہے, جو ایسٹرن لیبیا کے جو پارلیمنٹ ہے جس کے اسپیکر وہ ہے عیسا ہے انہوں نے سپورٹ کیا ہے اس کو, اور یہ جمعہ سے ابھی تک کوئی میجر وہ نہیں ہوا, جمعہ کو ان لوگوں نے اعلان کیا ہے, اور جو نیشنل گورنمنٹ ہے گورنمنٹ آف نیشنل ریکارڈ ہے جس کو اقوام متحدہ کا سپورٹ حاصل ہے ان دونوں نے کیا ہے. خلیفہ حفتر نے اس کی مخالفت کی اور اس نے کہا یہ مارکیٹنگ اسٹنٹ ہے, اس کا کہنا ہے سرراج کا جو گورنمنٹ آف نیشنل ریکارڈ کے پرائم منسٹر ہے, تو یہ لیکن انہوں نے کوئی وہ نہیں کیا, بڑا قدم نہیں اٹھایا. اہم بات یہ ہے کہ اس سیز فائر کو, اس جنگ بندی کو حمایت حاصل ہے مصر کی بھی, روس کی بھی اور متحدہ عرب امارات کی بھی, جو اب تک حفتر خلیفہ حفتر کو سپورٹ کرتے رہے ہیں, اور مصر اور متحدہ عرب امارات خاص طور سے یہ محسوس کر رہے ہیں کہ وہ طاقتور طریقے سے مداخلت نہیں کر رہے ہیں, جس کی وجہ سے ترکی کو وہاں جو ہے اثر جو ہے زیادہ بڑھ رہا ہے. تو لیبیا کی محبت میں کم, ترکی کی مخالفت پہ زیادہ یہ لوگ قریب آ گئے ہیں, تو مجھے ایسا لگتا ہے کہ اوور آل صورتحال میں اگر تھوڑا سا بھائی ایمانداری اور محنت سے اس پیس پروسیس کو یا جنگ بندی کو آگے بڑھایا جائے تو یہ بڑھ سکتا ہے. اس کی وجہ کہ ترکی بھی ایک خاص حد سے آگے بڑھنا نہیں چاہ رہا, اس نے اپنا کوئی وسط نہیں ڈالا, اس نے کہا کہ جو اقوام متحدہ کی بنائی ہوئی حکومت ہے وہ اس کے سپورٹ میں آئے ہیں, اور ظاہر ہے کہ اقوام متحدہ نے جو حکومت وہاں قائم کی ہے یا جس کو وہ جائز سمجھتا ہے اس کے سپورٹ میں کوئی ممبر ملک آتا ہے تو آپ اس پہ اعتراض نہیں کر سکتے. تو وہ جس طریقے سے ترکی وہاں داخل ہوا اس کی روشنی میں جو ہے آپ اس کو بلیم نہیں کر سکتے تھے, اور یہ جو اقوام متحدہ کے حمایت یافتہ تھی خلیفہ حفتر کا مقابلہ نہیں کر پا رہی تھی, ترکی نے آ کے اسے اس لائق بنایا کہ وہ نہ صرف یہ کہ مقابلہ کر سکا بلکہ حفتر کو پیچھے ہٹنا پڑا, محاصرہ ختم کرنا پڑا. تو ترکی کو جہاں اس کا کوئی اثر نہیں تھا, آلریڈی بہت کچھ اسے مل گیا ہے, میں امید کرتا ہوں کہ یہ جو سیز فائر ہے اگرچہ خلیفہ حفتر اس کے مخالفت کر رہے ہیں لیکن ان کے جو مین حمایت کرنے والے ہیں متحدہ عرب امارات خاص طور سے, وہ ایسا لگتا ہے کہ آپ اس سے اپنا دامن چھوڑانا چاہ رہے ہیں.
کیا آپ یہ سمجھتے ہیں کہ آنے والے دنوں میں لیبیا کوئی بڑا فلیش پوائنٹ بن سکتا ہے؟
نہیں, وہ نہیں لگتا. اس کی وجہ یہ ہے کہ لیبیا میں اس وقت مداخلت کیا ہے فرانس اور برطانیہ نے جب بنیادی طور پر وہاں کوئی ایسا جھگڑا نہیں تھا, اسی طرح کی چیزیں تھیں جو عرب بحریہ کی وجہ سے دوسرے ملکوں میں آئی, مصر میں, تونس میں, وہ لیبیا میں بھی آئی تھی, اور وہ کسی نہ کسی طرح سیٹل ہو سکتی, لیکن جس انداز سے ان لوگوں نے مداخلت کیا وہ مداخلت صرف ایریل تھی, ایریل مطلب ایک فضائی تھے, اوپر سے آپ نے بمباری کی, زمینی فوجیں جو ہے وہ اتاری نہیں, جس کا نتیجہ یہ کہ وہاں پہ انارکی پھیلی, اور پھر دوسرے بہت سارے گروپس کو جو وہاں آپ نے جو ہے جو ادر وائز جن کا کوئی وہاں نہیں تھا, چاہے وہ متحدہ عرب امارات ہو, ترکی ہو یا روس ہو, تینوں کے اثرات بہت پہلے وہاں سے ختم ہو چکے تھے, اور ترکی کا کہتے بالکل تھا ہی نہیں, لیکن ان سبوں کو جو وہاں آنے کا موقع ملا. تو مجھے ایسا نہیں لگتا کہ یہاں پہ کوئی جنگ ہونے والی بات ہے, اس لیے کہ جیسے مصر نے کہا کہ ہم اپنی فوجیں اتار دیں گے تو ترکی نے کوئی ایریشنل اس کا جواب نہیں دیا ایریشنل وے میں کہ ٹھیک ہے آئیے ہم لڑ لیتے ہیں آپ دونوں, ایسا نہیں ہے. تو ایک اندازہ یہ ہو رہا ہے کہ ہر ایک کو خاص طور سے لیبیا کے اندر جو ہے زیادہ تر لوگوں کے یہ انداز ہو رہا ہے کہ ہمارے آپس کی لڑائی کی وجہ سے دنیا کے مختلف ممالک جو ہے اپنے اثرات کے اپنے مفادات کے تحت آ کے ہمارے معاملات کو خراب کر رہے ہیں. چنانچہ انہوں نے جو ایک پوائنٹ ہے جو جنگ بندی کا اعلان کرتے ہوئے یہ بھی کہا کہ ہم تیل کو جو برآمد کریں گے بیچیں گے اسے انٹرنیشنل مارکیٹ میں, اور اس سے پیسہ جو آئے گا اس سے لیبیا کی تعمیر نو پہ جو ہے اس کو خرچ کریں گے, اور لیبیا کا اثر نو جو اس کو اپنے قدموں پہ کھڑا کریں گے. لیبیا کے ساتھ پلس پوائنٹ یہ ہے کہ اس کے پاس تیل کی دولت ہے, اور ایک ایسی اسٹریٹجک جگہ پہ ہے جہاں سے بڑی آسانی سے یورپ کے بہت سارے ملکوں کو تیل جو سستا ملتا ہے, ٹرانسپورٹ کا بڑا خرچہ کم ہو جاتا ہے جس کی وجہ سے. تو اس وجہ سے مجھے ایسا لگتا ہے کہ اگر امریکہ واقعی وائزلی اور طاقتور طریقے سے مداخلت کرتا ہے تو اس بات کا امکان ہے کہ بجائے جنگ کے شعلے اور بھڑکے زیادہ امکان یہ ہے کہ وہاں امن کی طرف جو ہے پیش قدمی زیادہ ممکن ہے۔
یہ تھے ڈاکٹر اشتیاق دانش، عمر عباس جعفری، اردو وی او اے، واشنگٹن۔
اس کے ساتھ ہی وائس آف امریکہ واشنگٹن سے آج کا یہ پروگرام ختم ہوتا ہے۔ یاسمین جمیل کو اجازت دیجیے، خدا حافظ۔
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے، اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے۔
یہ وائس آف امریکہ اردو ہے، آپ ابھی سن رہے تھے خبروں اور حالات حاضرہ پر مبنی ہمارا خصوصی ریڈیو پروگرام۔ یہ پروگرام آپ